आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आसुर रोदन हल्ला समर्पण छ तिम्रै चरणमा
प्रिय श्रोता, आज पनि यहाँ सबैलाई हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, अघिल्लो कार्यक्रममा हामीले एफिसी 4 अध्याय 17 24 पदबाट नयाँ मानिसको निषेध विषय अन्तर्गत बाइबल अध्ययन गरिसकेका छौं। आज हामी यही विषय अन्तर्गत एफिसी 4 अध्याय 25 32 पदबाट बाइबल अध्ययन गर्नेछौ। मित्र, म शुरूदेखि नै त्यो शास्त्र खण्ड पढिदिन्छु जुन अघिल्लो कार्यक्रममा अध्ययन गरिरहेका थियौं, त्यसपछि आफ्नो आजको बाइबल अध्ययनतिर प्रवेश गर्नेछौ। एफिसी 4 अध्याय 17-24 पदमा लेखेको छ, अब म यो जोड़ दिएर प्रभुमा भन्दछु र प्रभुमा गभाइदिदछु कि अन्य जातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजियो। तिनीहरूका हृदयको कठोरताले ल्याएका तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ अन्धकारले भरेको छ। तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्। तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाएका छौ भनी म ठान्दछु। छली लालसाद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। अनि अगाडि हामी एफिसी 4 अध्याय 25-27 पद हेर्दै बढ्नेछौ। यसकारण झुट त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एउटा अर्काका अंगहरू हौ। क्रोध गर तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र दियाबलसलाई मौका नदेऊ। पावल त्यो नयाँ मानिस अर्थात विश्वासीहरूले गर्न नहुने विशेष निषेध कुराहरूको विषयतिर फर्कन्छन् जुन पद 17 उसले शुरू गरेथे भन्नलाई। विश्वासीलाई कति पनि अन्य जातिहरूको हिँडाई जस्तै नहिड्न भनिएको छ। अर्को शब्दमा हामीले पुरानो व्यवहारहरू त्याग्नुपर्छ र जसको सट्टामा नयाँ व्यवहार लाउनुपर्छ। पहिलो कुरा यहाँ भन्छन् सत्य बोल, अर्थात झुट त्यागेर सत्य बोल्नुपर्छ। हामीले हरेक अवस्थामा सधैँभरि सत्य बोल्नुपर्छ। धेरै पटक आफ्ना कुनै गल्ती लुकाईलाई हामी सफासँग सत्य बोल्दैनौ, लुकाउनलाई हामी सफासँग सत्य बोल्दैनौ। बरु हाम्रो नाक नजाओस् भनेर हामी बाङ्गो कुरा बोल्दछौ। झुट नबोल्नु भनेर मात्र पुग्दैन,
किनभने झूट नबोलिकन पनि केही हदसम्म मात्र सत्य बोलेर अरूलाई झुक्याउन सकिन्छ। सत्यको केही अंश लुकाएर हामी अरूलाई अवश्य झुक्याउन सक्छौ र अरूलाई यसरी धोका दिन चाहिँ झूट बोल्ने जस्तै हो। सत्य बोल्नुको अर्को मतलब पनि हुन्छ, अर्थात हामीले अरूलाई दिएको प्रतिज्ञा वा वचन कहिले पनि भंग नगर्नु। हामीहरूमा पारस्परिक भरोसा हुनुपर्छ र भरोसाको जग चाहिँ सत्यता हो। अनि दोस्रो आज्ञा देख्छौ, रिसा हो तर पाप चाहिँ नगर। विश्वासीहरू निश्चित खास स्थितिहरू र निश्चित खास मानिससँग रिसाउन सक्छन्। त्यहाँ धेरै मानिसको विचार यस्तो देखिन्छ कि विश्वासीहरू कुनै पनि अवस्थामा र परिस्थितिहरूमा खालि मीठ हुनुपर्दछ, नरिसाउने व्यक्ति हुनुपर्छ। म यस कुरामा सहमत छुइन, यो शास्त्रीय आधारित कुरा होइन। मित्र, कुनै विश्वासी सत्यको लड़ाईमा तटस्थ हुनुहुँदैन। अर्को शब्दमा, सत्यताको लड़ाईमा ऊ चुपचाप रहनु हुँदैन। उसले झूठ बोल्ने, आलोचना खण्डन गर्ने, निन्दा गर्ने जिब्राहरूको घृणा गर्नुपर्छ। तर हामीले त्यस्ता कुनै व्यक्तिलाई जन्मजात घृणा वा वैरभाव र द्वेषले घृणा गर्नु हुँदैन। द्वेष एक त्यस्तो कुरा हो जुन विश्वासीहरूको जीवनमा हुनुहुँदैन। पहिलो पत्रुस दुई अध्यायको एक पदमा लेखिएको छ, यसै कारण सबै वैरभावलाई फ्याल। वैरभावलाई जन्माएको क्रोध भनिन्दछ। जब गल्तीलाई सोझ्याइन्दछ त्यहाँ कुनै द्वेष शत्रुता हुनुहुँदैन। क्षमा गर र बिर्स नै खास सिद्धान्त हरेकको जीवनमा हुनुपर्छ। पापपूर्ण भावनाहरू र घृणाको आश्रय दिने कामले हाम्रो जीवनहरूमा शैतानलाई फाइदा र मौका मिल्छ। धेरै मानिसहरूको हृदयमा घृणा बोकिरहेका हुन्छन्। तिनीहरूले निश्चित मानिसलाई घृणा गर्दछन्। तिनीहरू यसलाई क्षमा गर्न सक्दैनन्। मेरो मित्र, हामीले कसै व्यक्तिलाई क्षमा दिनुपर्छ र बिर्सनु पनि पर्छ, यदि त्यो मानिस आफ्ना झूठहरूलाई त्याग्न इच्छुक छन् भने। प्रभु येशूले रिस देखाउनुभयो, उहाँ सभाघरमा जानुभयो, त्यहाँ हात चुकेको एकजना मानिस थियो। कुन कुराले उहाँलाई क्रोधित पार्यो भने फरिसीहरूले उहाँलाई दोष लगाउने, त्यस रोगी मानिसलाई जानबुझमा विश्रामको दिनमा उहाँले के गर्नुहुनेछ सो कुरा हेर्न ल्याएका थिए। त्यो उहाँको जाँच गर्नलाई थियो। र मर्कुस तीन अध्यायको पाँच पद अनुसार, तिनीहरूको हृदयको कठोरताको कारणले दुखित भई उहाँले रिसले तिनीहरूलाई चारैतिर हेर्नुभयो र त्यस रोगी मानिसलाई भन्नुभयो, तिम्रो हात पसार। अनि त्यसले पसार्यो अनि त्यसको हात अर्को जस्तै स्वस्थ पारियो, निको भयो। हाम्रा प्रभु फरिसीहरूले त्यस्ता सिल्ली काम गर्ने कामको लागि रिसाउनुभयो। अनि हामीलाई भनिएको छ, हाम्रा प्रभु दुष्टहरूसँग सधैँ रिसाउनुहुन्छ, तर तिनीहरूले आफ्नो दुष्टताको त्यागेर उहाँका फर्केको क्षणमै उहाँले तिनीहरूलाई उद्धार गर्नुहुनेछ। त्यो नै हरेक विश्वासीहरूको मनोवृत्ति हुनुपर्छ। मैले एकजना पास्टरको बारेमा सुनेको थिएँ जो त्यस्तो मण्डलीमा रहन सकेका थिए जहाँ अति नै धेरै समस्याहरू भइरहन्थ्यो। त्यस मण्डलीमा कटुता, घृणा, झगडा, निन्दा, आलोचना अनि चर्च राजनीतिकहरूले भरिएको थियो। तिनीहरूले एकपछि अर्को गर्दै धेरै पास्टरहरू पटक पटक बदलिरहेका थिए। केही समय लगत्तै तर त्यहाँ त्यो पास्टर चाहिँ धेरै वर्षदेखि टिकेर रहिरहेका थिए। अनि एकजना अर्को ठाउँको मानिसले, जसले त्यो मण्डलीको बारेमा अति नै राम्ररी जान्दथे, उसले त्यस पास्टरलाई सोधे, कसरी तपाईँ यो मण्डलीमा त्यस्तो कठिनै परिस्थितिमा मुनि त्यति लामो समयसम्म रहन सक्नुभयो त? उसले उत्तर दियो, म चाहिँ चुपचाप तटस्थमा रहन्छु, न्यूट्रलमा रहन्छु र तिनीहरूको कुनै वास्ता गर्दिन, तिनीहरूको मामलामा म कुनै वास्ता राख्दिन। मित्र, धेरै मानिसहरू सोच्दछन् कि त्यो नै क्रिस्टियन हुने कुराको विशेषता हो। म तपाईँलाई भनौँ, कुनै क्रिस्टियन न्यूट्रल तटस्थ हुन सक्दैन। गलत कुराको लड़ाई झगडामा तटस्थ मानिस हुन सक्दैन। हामी महान लड़ाईमा छौं जुन हामी यो पत्रमा पछिबाट देख्नेछौ। अनि 28-29 पदमा लेखिएको छ, चोर्नेले अब उसो नचोरोस्, बर उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमानदारीता साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्, तिनीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। चोर्नेले अबदेखि उसो नचोरोस्। मानिस उसको पापी स्वभावद्वारा झुट्टा साथै चोर हो। मित्र, पुरानो स्वभाव चोर्ने हो, चोर हो, तर नयाँ स्वभावले चाहिँ परिश्रम गर्नुपर्छ। चोर्ने स्वभाव छोडेर हामीले आफ्नो हातले काम गर्नुपर्छ। हामी अल्छे बन्नु हुँदैन। आफ्नो र आफ्नो परिवारको जीवन निर्वाह गराउनलाई मात्र परिश्रम गर्ने होइन, तर उही समयमा खाँचोमा परेका अरूलाई पनि मदत दिउँ भनेर परिश्रम गर्नुपर्दछ। हाम्रो मुखबाट कुवाक्य नबोलेर मिठो वचन बोल्नुपर्छ। हाम्रो मुखबाट निस्केको हरेक शब्द यही सिद्धान्तबाट जान्छौं कि हाम्रो कुराले अरूलाई उत्साह र आशिष दिन्छ अथवा कुनै किसिमको सुधार वा फाइदा गर्छ वा परमेश्वरको महिमा गर्दछ, के उहाँलाई प्रसन्न तुल्याउँछ। यदि गर्दैन भने हामीले त्यो कुरा बोल्नु हुँदैन। पाउल यहाँ अर्थ दिन्छन् 29 पदमा, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। अनि 30 पदमा लेखिएको छ, अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याऊ, जसमा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। पवित्र आत्मालाई दुखित नपार, शोकित नपार। पवित्र आत्मा त्यो व्यक्ति हुनुहुन्छ जसलाई शोकित गर्न, दुखित गर्न, सन्ताप गर्न सकिँदो रहेछ। कुन त्यो कुरा हो जुनले उहाँलाई शोकित पार्दछ? उहाँलाई शोकित पार्ने कुराहरूको यो अनुच्छेद खण्डमा उल्लेख भएको छ। जब क्रिस्टियनले झूठ बोल्छ, यसले पवित्र आत्मालाई शोकित पार्दछ। जब क्रिस्टियनसँग गन्ध फोहोर विचारहरू कुरा हुन्छन्, यसले पवित्र आत्मालाई शोकित गर्दछ। जब कुनै मानिस शोकित हुँदा त्यहाँ के हुन्छ? यसले संगतिको तोड्दछ। तपाईँको जीवनमा काम गर्न सक्नुहुन्न जब तपाईँ उहाँलाई शोकित गर्नुहुन्छ, जब उहाँसँग संगति तोडिन्दछ। भनिएको छ, अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याऊ, जसमा उद्धारको निम्ति तिमीहरू छाप लगाइएका छौ। यहाँ दुई कुराको देख्छौ, जसद्वारा तिमीहरू छुटकाराको दिनको निम्ति छाप मारिएका छौ, अर्थात तिमीहरू छाप मारिएका छौ, अनि उद्धारको छुटकाराको दिनको निम्ति तिमीहरू छाप मारिएका छौ। यसले हामीलाई भन्दछ कि हामी पवित्र आत्मालाई शोकित गर्न सक्छौ, तर हामी उहाँलाई शोकित गराएर हटाउन, टाढा गराउन चाहिँ सक्दैनौ, किनभने हामी उहाँमा छाप मारिएका छौ। पवित्र आत्मामा तपाईँ नयाँ जन्म पाउनु भएको त्यस क्षणमै छाप मारिनु भएको छ। के को लागि र कहिलेसम्म छाप मारिनु भएको छ भन्दा, छुटकाराको दिनसम्मको निम्ति। उहाँले तपाईँलाई प्रभु येशु ख्रिष्टमा पेश गर्नुहुने त्यो दिनसम्मको निम्ति छाप लगाउनुहुन्छ। अनि 31 र 32 पदमा लेखिएको छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका ढा समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रिष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एउटा अर्काप्रति कोमल मनका र दयालु हौ। मित्र, यी अन्तिम दुई पदहरू एक अर्कासँग अति नै भिन्नतामा छन्। यी ती कुराहरूको थप सूचीका उल्लेख हुन् जुनले पद 31 पवित्र आत्मालाई शोकित गर्दछ। यिनीहरू भावनात्मक स्वभावका पापहरू हुन्। यी भावनात्मक प्रतिक्रियाहरूको सट्टामा जुन परमेश्वर हामीमा भएको चाहनुहुन्छ, ती पद 32 दिइएका छन्। तितोपना, यो चाहिँ मनको चिडचिडाको स्थिति हो जुनले अरूहरूप्रति रुखो र सख्त कठोर रायको उत्पादन गर्दछ। एकपल्ट कुनै व्यक्ति म कहाँ आएर भने कि उनी अर्को क्रिस्टियनको बारेमा के सोच्थे, अनि पछिबाट त्यहाँ उपस्थित भएको तेस्रो व्यक्तिले मलाई भन्यो, प्रचारक, उसले भनेको कुरामा त्यति धेरै जोड नदिनुहोस् किनभने ऊ तित्तोपनाले भरिएको छ, तिक्तताले भरिएको छ। मित्र, धेरै मानिसहरू तिक्तताबाट बोल्दछन्। जब तिनीहरू बोल्दछन्, यसले चोट पुर्याउँदछ, यसले पवित्र आत्माको शोकित पार्दछ। क्रोध र रिस चाहिँ मनोविकारको भावनाको विस्फोट हो। 31 पदमा लेखिएको छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका दाह समेत तिमीहरूले त्यागिदेउ। मित्र, ती सबै पापहरू फ्याँक्नु पर्दछ। हाम्रो विश्वासी जीवनबाट यी कुराहरूले पवित्र आत्मालाई शोकित गर्दछ। अहिले पद 31 यी कुराहरूबाट एकदम भिन्नताको कुरातिर आऊ, जुन विश्वासीको जीवनमा हुनुपर्छ। 32 जसरी परमेश्वरले ख्रिष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। कोमल मनका हौ, एक आपसमा क्षमा गर, जस्तो कि परमेश्वरले ख्रिष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ। ओ मित्र, आज हाम्रो जीवनमा यी कुराहरू, यी गुणहरू हुन कति धेरै आवश्यकता छ, यो कुरा बुझ्ने परमेश्वरले हामी सबैलाई ज्ञान दिनुभएको होस्।
मेरो लागि यीशु तिमी रे, कति पीडा सहयु, मानिसले थुके तिमीलाई, कोरा लगाए तिमीलाई, मेरो नै निम्ति प्रभु तिमीले मलाई बचाउन, प्रभु तिमीले आफैलाई क्रुसमा टाङ्गिदियो, आफैलाई क्रुसमा टाङ्गिदियो मेरो निम्ति।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
Thank you. लाग्यो मेरो लागि यो सबै गर्न कोखबाट बगेको रगतमा मलाई तिमीले धोयो भक्कानो फुटेर हुन्छ मनमा मन पग्लेर भरिन्छ गहमा जब डुब्छु तिम्रो मायामा प्रभु येशु तिम्रो मायामा मेरो लागि येशु तिमी रे कति पीडा सह्यौ मानिसले तुके तिमीलाई कोराला गाई तिमीलाई मेरो नै निम्ति प्रभु तिमीले मलाई बचाउन प्रभु तिमीले
प्रिय श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 35 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 475 35 679, 98 475 35 679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।